नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटुल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटुलबाट हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म, रूपन्दै एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले समाजमा हुने विभिन्न किसिमका कुरुतीजन्य प्रथा र परम्परालाई अंगाल्दा अकालमा ज्यान गुमाउनु परेको गुल्मी जिल्लाको घटनाको सन्दर्भलाई लिएर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा पश्चिम नवलप्रासीमा कुरुतीजन्य प्रथा र परम्पराको अवस्था के कस्तो रहेको छ सो विषयमा तयार पारिएको जनआवाज, घटनामा पीड़ित भएका पीड़ित र मृतकका आफन्तहरूको भनाई,
तपाईँको दुष्ट हरदन दिदी भनेको छ, दाल आउने भनेको छ,
ठुले आगो बाल्थे अनि आगोमा तिमी जस्तै धान कोदो तोरी तोरीको तेलहरू हाल्ने, त्यहाँबाट मस्तै धुवा निकाल्ने, त्यसपछि धुवा गराएपछि अब तिनी अक्षता मास चामल छर्दै खाने।
गुल्मी जिल्लामा झारफुकका क्रममा फलामले ढामेर मृत्यु भएका व्यक्तिहरू र घाइते व्यक्तिहरूको घटनाको सवालमा प्रहरीले के कसरी अनुसन्धान गरिरहेको छ र आगामी दिनमा यस्ता घटना नदोर्याउन् भन्नका लागि के कस्तो योजना बनाएको छ, जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेसँग गरिएको कुराकानी।
हामीले बुझ्दाखेरि जुन दाम्दाखेरि त मान्छेहरू कराउनु पर्ने त्यस्तो कुनै किसिमको अनयुजुअल कुराहरू चाहिँ भएको सुन्नु भएको छैन छिमेकीहरूले पनि।
साथमा यस्ता घटना नदोर्याउन् भन्नका लागि इस्मा गाउँपालिकाले के कस्ता योजना बनाएर अगाडि बढ्छ, इस्मा गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीसँग गरिएको कुराकानी।
सिडे साहेबसँग पनि थोरै कुरा भएको थियो, अहिले हाम्रो गुल्मीमा महिला सिडे साहब आउनु भएको छ, उहाँसँग पनि बसेर हामीले छलफल गरेको छौँ। यसलाई स्ट्रिक्टली हामीले एउटा प्लानिङ बनाएर एउटा रणनीति बनाएर लाग्नुपर्छ।
आजको कार्यक्रममा समेटेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline लगन गर्नुहोला। कार्यक्रमको शुरूआत गर्छौं समाजमा हुने विभिन्न किसिमका कुरुतीजन्य प्रथा र परम्परालाई अंगाल्दा अकालमा ज्यान गुमाउनु परेको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। समाजमा हुने विभिन्न किसिमका कुरुतिजन्य प्रथा र परम्परालाई अगाल्दा गुल्मीमा झारफुकका नाममा डामेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। इस्मा गाउँपालिका 3 दरलामचोरका 64 वर्षीय रामबहादुर मुखियाको बिमार सन्चो बनाउने भन्दै धामीले फलाम लगायतका धातु तताएर डाम्दा पुछ 29 गते मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका 5 40 वर्षीय टोपला दमाई र मृतकका 34 वर्षीय छोरा होमबहादुर मुखियालाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो। मालिका गाउँपालिका 6 अर्जे स्थायी घर भई रेसुङ्गा नगरपालिका 1 उदिन ढुङ्गामा बस्ने 38 वर्षीय रामप्रसाद श्रेष्ठ निजकी श्रीमती 36 वर्षीय शान्तिला श्रेष्ठले डामेरे एकजनाको हत्या र दुईजनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेले बताउनुभयो। आरोपी दम्पतिलाई प्रहरीले पुष 29 गते नै गिरफ्तार गरेको छ। 4 दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएकाले मृतकको शरीर सबै डढेर निलो भएको छ भने घाइते दुईजनाको शरीरभरि विभिन्न भागमा डढेर निला डामहरू रहेको डीएसपी पाण्डेले बताउनुभयो। घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ। इस्मा गाउँपालिका 3 64 वर्षीय रामबहादुर मुखिया ढाड दुख्ने समस्याले पीड़ित भएपछि पुष 25 गते र रेसुङ्गा नगरपालिका 5 40 वर्षीय टोपला दमाई पनि शरीर पोल्ने र झमझमाउने भएपछि पुष 24 गते आरोपित श्रेष्ठको घरमा पुग्नु भएको थियो। पीड़ित सबैलाई 4 दिनदेखि श्रेष्ठ दम्पतिले घरमै राखेर उपचार गर्ने भन्दै फलाम तताएर ढाम्दै आएका थिए। गुल्मी सदरमुकाम तमगास बजार नजिकै श्रेष्ठ दम्पतिको कर्म पहिले कसैलाई पत्तै थिएन। उनीहरू 3 वर्षदेखि स्थानीय माधव अधिकारीको जग्गा भाडामा लिएर बसेका थिए। त्यहाँ उनीहरूको टिनको लामो टहरो छ। सधैँ उनीहरू टहरोमा बस्ने नगरेको उनका छिमेकीहरू बताउँछन्। पछिल्लो समय दशैं पछि श्रेष्ठ दम्पति तमगासमै थिए। पुष 29 गतेदेखि बिहान हत्या आरोपित रामप्रसाद श्रेष्ठ आफ्नो घरमा अपरिचित व्यक्तिले अशान्ति मचाएको भन्दै उजुरी गर्न जिल्ला प्रहरी कार्यालय गुल्मी पुगेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर सन्तोष चन्द सहितको प्रहरी टोली टहरोमा पुग्यो। त्यहाँ पुग्दा मृतक सहित घाइते व्यक्ति देखेपछि प्रहरी नै अचम्म परेको इन्स्पेक्टर चन्दले बताउनुभयो। घाइतेले सबै कुरा प्रहरीलाई सुनाएपछि घटनाको थप रहस्य खुलेको हो। हाल टोपला धमाई गुल्मी अस्पताल तमघासमा उपचार हुन नसकेर थप उपचारका लागि पाल्पा मेडिकल कलेज परवासमा उपचार भइरहेको र पीडितको अवस्था गम्भीर रहेको अस्पताललाई उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम पाण्डेले बताउनुभयो। कार्यक्रममा पश्चिम नवलप्रासी जिल्लामा कुरुती जन्य प्रथा र परम्पराको अवस्था के कस्तो रहेको छ, सो विषयमा तयार पारिएको जनआवाज।
नमस्ते, मेरो नाम आशा खनाल हो। मेरो घर चाहिँ रामग्राम 3 नवलपरासी जिल्ला। दबाई बिरोमा त्यति विश्वास गर्दैनन्। केही हुने बित्तिकै झारफुक गराउन जान्छन्। कुरा भाले अब जे हुन्छ त्यहाँ के एउटा 12 जिल्लामा छ गढीमाई, यहाँ यस्तो पाडा नै मानिदिन्छन्। यहाँ काट्छु सन्चो भयो भने, अझै यो छ हाम्रो गाउँ घरमा।
मेरो नाम भानु प्रसाद चौधरी। मेरो गाउँमा यो एउटा अन्धविश्वास पूर्व प्रथादेखि एउटा बोक्सीको एउटा अन्धविश्वासको रूपमा बोक्सी हो भनेर चाहिँ प्रथा छ। र कुनै किसिमका बिमारी भए कसैसँग बोलचाल छैन, मनमोटाउ छ भने, फलानाको बुढिया बोक्सी रहेछ भने उसले टोना लगाइदिएछ भनेर हाम्रो मधेसमा धेरै चलन छ। यो हटाउनलाई के कति गर्नुपर्छ, कहाँ जानुपर्छ, त्यसको लागि यो राज्यले एउटा जनचेतनाको लागि कार्यक्रम गर्नुपर्ने मैले आवश्यकता देखिएको छु।
किरण कुमारी बनिया, घर पर्सा गाउँ प्रतापपुर गाउँ पल्का 4 जिल्ला नवलपरासी। मेरो गाउँमा त धामी झाँक्रीको प्रथा छ, तर पहिला भन्दा अहिले अलिक कमै छ। मान्छेहरू धेरै विश्वास गर्छन् के धामी झाँक्री, अनि जान्छन्। आफ्नो अलिकति बिमारी भयो भने त डाक्टर कहाँ नगएर धामी झाँक्री कहाँ जान्छन्।
भगवानी हरजन घर पर्सा हमन के सुखाई ओझाई नहीं करावल जाला, हमन के दर दवाई करावल जाला, उसे भक्ति भाव कहल जाला। सुखाई ओझाई सुखन से मतलब नहीं रखल जाला। खाई जे कराव ते मन समाज में तो बाय और लोग करावला, लेकिन हमन के दाय सुखाई करावल जाला। हमन के तो ज्यादा विश्वास भक्ति में बा, भक्ति कहल जाला और दर दवाई करावल जाला, वो ठीक रह।
अब सुनौ घटनामा पीडित भएका पीडित र मृतकका आफन्तको भनाई।
धामी झाँक्री लगाउने, झारफुक गरेर निको हुन्छ भन्ने विश्वास गर्ने चलन नेपालमा निकै पुरानो हो। देउता लागेको वा भूत लागेको भन्दै झारफुक गराउने गाउँघरमा चलन नै थियो। शिक्षा नहुँदा सबै त्यसैको लहलहीमा लाग्दा कतिले ज्यान गुमाए, तर झारफुकले नभई भूतले लगेको सम्म भनेर मान्छे पत्याउने गर्दथे। तर के अहिलेको 21औं शताब्दीमा पनि यही लहलहीमा लाग्ने त? कतै बोक्सीको नाममा त कतै झारफुकका नाममा अकालमा ज्यान गुमाइरहँदा राज्य संयन्त्र किन मौन? प्रविधिको विकाससँगै अस्पताल बनेका छन्, तर अस्पताल भन्दा पनि झारफुकमा नै विश्वास गर्दा पुनः एक वृद्धको ज्यान गएको छ। हो, झारफुकका नाममा 64 वर्षीय रामबहादुर मुखियाको हत्या भएको छ। राज्यले नै झारफुक गर्नलाई पक्राउ गरिरहेको छ भने एक व्यक्तिको ज्यानै जानु, त्यो पनि कुटपिट गरेर भने, त्यो हत्या नै भएको प्रहरीको ठहर रहन्छ। घटना गुल्मीको इस्मा गाउँपालिका 3 का मुखिया परिवारमा भएको हो। 64 वर्षीय वृद्ध मुखिया ढाड दुख्ने समस्याले आजित भएका थिए। अस्पताल पुगेर पनि निको नभएको भन्दै मुखियाका 2 छोराले पुष 25 गते रेसुङ्गा नगरपालिका 1 उदिन ढुङ्गा ल्याए। मुखियासँगै रेसुङ्गा नगरपालिकाका 40 वर्षीय टोपला दमाई पनि झारफुकका लागि पुगे। मालिका गाउँपालिका 6 श्रेष्ठ दम्पति झारफुक गर्दै आएका थिए। मुखिया र दमाईलाई 4 दिनदेखि श्रेष्ठ दम्पतिले घरमै राखे। उपचारमा आएका कसैलाई पनि घर बाहिर निस्कन दिएनन्। सुरुका दिनमा जल र जौ छर्केर पूजा गरे जस्तो गर्दै कुटपिटबाट सुरु भएका श्रेष्ठ दम्पतिले अन्तत मरणासन्य हुने गरी रड, पाइप र झाँझर तताएर डामेका थिए र वृद्ध मुखियाको ज्यान गयो। मुखिया जस्तै टोपला पनि उनीहरूको यस्तै शिकार भए पनि घाइते मात्र भए। उनीहरू सुनाउँछन् श्रेष्ठ दम्पतिले गरेको त्यो कुकृत्य।
गर्दै 11,151 रुपियाँ चाहिन्छ भाइटी दिदी भनेर 11,151 रुपियाँ
दिए।
हिजो त फेरि होटलौ डाला लाउने भनेको छ, डाला यसो उ गर्छन्। तपाईँको दुष्ट हर्जन दिदी भनेको छ, डाला लाउने भनेको छ।
ठुलो आगो बल्थे अनि आगोमा तिमी जस्तै धान, कोदो, तोरी, तोरीको तेलहरू हाल्ने, त्यहाँबाट मस्तै धुवा निकाल्ने। त्यसपछि धुवा गराएपछि अब तिनी अक्षता मास चामल छर्दै हान्दै गर्छ।
के केले हान्थे खासमा तपाईँलाई?
खासमा त तिनै दाउरा, बोलेका दाउरा, त्यहाँबाट कुच्चा, पाइपका टुक्राहरू, त्यहाँबाट लात्तीले मुर्गी।
पुस 29 गते हत्या आरोपित रामप्रसाद श्रेष्ठ आफ्नो घरमा अपरिचित व्यक्तिले अशान्ति मचाएको भन्दै उजुरी दिन जिल्ला प्रहरी कार्यालयमा आए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्द सहितको प्रहरी टोली टहरोमा पुग्यो। त्यहाँ मृतक र घाइते व्यक्ति देखेपछि प्रहरी नै अचम्ममा परे। घाइतेले सबै कुरा सुनाएपछि घटनाको रहस्य खुल्यो। घटनामा संलग्न मालिका गाउँपालिका 6 अर्जे स्थायी घर भई रेसुङ्गा नगरपालिका 1 उदिन ढुङ्गामा बस्दै आएका दुईजना पक्राउ परे। घाइतेको उपचार र घटनाको थप अनुसन्धान अहिले भइरहेको छ।
झारफुकको लागि चाहिँ धामीकोमा आउँदाखेरि धामीले चाहिँ बिरामीलाई निको पार्छु भनेर यो पाइप, डाडु, तटाएर चाहिँ दामेको अवस्थामा चाहिँ एकजना चाहिँ बिरामीको चाहिँ मृत्यु भएको अवस्था छ।
श्रेष्ठ दम्पतिका कारण अकालमा ज्यान गुमाएका मुखिया पहिलो व्यक्ति हुन्, तर घटना पहिलो होइन। 10-12 वर्षदेखि झारफुक गर्दै आएका दम्पतिले 2 वर्ष अघि मालिका 6 अर्जेकी 1 महिलालाई पनि बन्धक बनाएर पीडा दिएका थिए, तर स्थानीय सरकार, प्रहरी प्रशासन कसैलाई पनि पत्तै भएन। यो घटनाले सिङ्गो जिल्ला नै लज्जित बनाएको छ, तर स्थानीय सरकार भने बेखबर छ।
समग्र गुल्मी जिल्लावासी हामी लज्जित बन्न पुगेका छौँ यो घटनाले गर्दा, जबकि हामी भौतिक पूर्वाधार भन्दै हामी विकासको पछाडि दौडिरहेका छौँ। आगामी दिनहरूमा यसमा छुट्टै बजेट विनियोजन गरेर हामी नयाँ ढङ्गले जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सम्पूर्ण स्थानीय तहहरू यसरी लागिन भने यसले ठुलो रूप ल्याउने सम्भावना रहेको छ।
यो घटना जिल्लामै पहिलो हो जहाँ मान्छेले मान्छेलाई उपचारको नाममा फलामले डामेर कुटेर मारिरहेको छ। घटनामा मृतक र घाइते दुईजनाको तस्विरले देख्ने त विक्षिप्त हुन्छन् भने भोग्नेलाई कस्तो पीडा भएको होला। यस्तो क्रूर र अमानवीय घटनाका आरोपितले कडा भन्दा कडा सजाय दिन आवश्यक छ र पुनः गाउँ गाउँमा यस्ता घटना हुनबाट रोक्न राज्य संयन्त्र सही रूपमा परिचालित हुन जरुरी छ।
यतिन्जेल सुन्नुभयो पीडित र मृतकका आफन्तको भनाई। गुल्मी जिल्लामा झारफुकका क्रममा फलामले डामेर मृत्यु भएका व्यक्तिहरू र घाइते व्यक्तिहरूको घटनाको सवालमा प्रहरीले के कसरी अनुसन्धान गरिरहेको छ, आगामी दिनमा यस्ता घटना नदोहोरियोन् भन्नका लागि के कस्तो योजना बनाएको छ जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डे।
गाउँपालिका वडा नम्बर 3 दरराम चौर बस्ने वर्ष 64 रामबहादुर मुखिया भन्ने व्यक्ति जुन अहिले मृतक हुनुहुन्छ, उहाँ चाहिँ ढाडफुक गरेर ठिक हुन्छ, ढाड दुख्ने रोग ठिक हुन्छ भनेर 25 आउनु भएको रहेछ रेसुङ्गा नगरपालिका वडा नम्बर 1 उदिन ढुङ्गा भन्ने ठाउँमा। त्यहाँ चाहिँ वर्ष 38 रामबहादुर श्रेष्ठ, निजको श्रीमती शान्तिला श्रेष्ठ दुईजना मिलेर ढाडफुक मार्फत उपचार गर्ने गरेको भन्ने बुझ्यो हामीले।
हामीलाई
खबर प्राप्त हुनासाथ त्यसरी यहाँ चाहिँ यस्तो घटना भएको छ भन्ने खबर हुनासाथ हामीले तत्काल इन्सपेक्टर साहबको एउटा टोली गएर त्यहाँ घटनास्थलमा पुग्दाखेरि रामबहादुर मुखिया मृत अवस्थामा भेटेर हामीले आवश्यक मुचुला उठाई, हामीले रामबहादुर श्रेष्ठ र शान्तिलाल श्रेष्ठलाई नियन्त्रणमा लियौँ र पछि सोधपुछ गर्दै जाने क्रममा निजको मृतक रामबहादुर मुखियाको छोरा होमबहादुर मुखियाले नै उपचारको लागि लिएर आएको रहेछ बुवालाई। यो क्रममा चाहिँ उनीहरू यहाँ 3-4 चाहिँ त्यहीँ बसेको, त्यही जुन एउटा सानो ठाउँ छ त्यहाँ धुनी जगाउने, त्यहीँ बस्ने, राम्ररी खाना पनि नखाइकन धुनी जगाएर उपचार गर्नुपर्छ भन्ने त्यो मान्यताले चाहिँ गर्नुभएको भन्ने कुरा बुझेपछि यो सोधपुछ गर्ने क्रममा र पछि हामीले 29 जुन हामी घटनास्थलमा पुग्यौँ त्यसो गर्दाखेरि चाहिँ त्यो बिहानै पखरै मृत भएको हुनुपर्छ, किनभने बिहानसम्म अलिअलि बोलिरहनु भएको थियो, त्यसपछि बोल्न छोड्नुभयो। त्यसै छोराहरूले चाहिँ बुवा उठ्नुहुन्छ, अब निको हुनुभयो, अब शान्त हुनुभएको छ, अब उठ्नु हुन्छ भनेर उडेर बसेको अवस्था थियो। त्यही क्रममा अब हामीले मुचुला उठायौँ। त्यसको अर्को कुरा, त्यो अगाडि एक दिन अगाडि रेसुङ्गा नगरपालिका वडा नम्बर 5 बस्ने वर्ष 40 टोपला दमाई भन्ने एउटा महिला पनि उपचारको लागि जानु भएको रहेछ, र उहाँलाई पनि सेम पद्धतिबाट फलामको रडले टाम्ने, कुचोले हिर्काउने, पाइपहरूले हिर्काउने, त्यो त्यसो गरेको कारणले यो टोपला दमाई पनि घाइते हुनुभएको छ। उहाँको उपचार चाहिँ पाल्पा मिसन हस्पिटलमा भइरहेको छ। र अर्को यो मृतकको छोरा 34 वर्षको बहादुर मुखिया पनि घाइते हुनुभएको छ। उहाँको आँखामा चोट लागेको छ, अनुहारहरू फुलेको थियो, अनि उहाँ चाहिँ क्रियामा बस्नु भएको छ बुवाको काज क्रियाको लागि। यसरी चाहिँ अब हामीले निजहरूलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेका छौँ। यो कर्तव्य ज्यान मुद्दा अन्तर्गतै हामीले ज्यान सम्बन्धी कसुरमै मुद्दा चलाएको छौँ। पछि यो दुईजना जुन घाइतेहरू पछि आइसकेपछि उनीहरूसँग पनि जारी लिएर थप प्रक्रिया अगाडि बढाउँछ।
डिएसपी साहब, यहाँले अघि जुन घाइते दुईजना हुनुभयो, एकजना चाहिँ रेसुङ्गा नगरपालिका वडा नम्बर 5 कि टोपला दमाई 40 वर्ष कि र 34 वर्षीय हुमबहादुर मुखिया जो चाहिँ मृतकका छोरा हुनुहुन्थ्यो भन्नुभयो, अर्को एकजना कृष्ण मुखिया मृतककै छोरा 27 वर्षीय भन्ने कुरा पनि आएको छ, के हो अवस्था?
होइन, कृष्ण मुखियालाई चाहिँ त्यस्तो केही छैन, केही चोटपटक त्यस्तो छैन, यो उपचार मात्रै संलग्न हुनुहुन्थ्यो। उहाँ पनि
के कारणले अथवा उहाँहरू धामी झाँक्रीको रूपमा काम गर्नुहुन्थ्यो कि जो चाहिँ आरोपित हुनुहुन्छ, यहाँहरूको नियन्त्रणमा पनि हुनुहुन्छ, उहाँहरू पहिल्यैदेखि यो उपचार गरिरहनुहुन्छ कि के हो? उहाँहरूको पृष्ठभूमिको विषयमा पनि प्रहरीले पक्कै अनुसन्धान गर्नुभयो होला, के हो बताइदिनुहोस् न छोटकरीमा।
हामीले त्यो सम्बन्धी पनि बुझाएको थियौँ, हामीले छिमेकीहरूसँग, हामीले विभिन्न व्यक्तिहरू छन् नजिक वरिपरि सम्बन्ध पनि बुझाएको थियौँ। त्यहाँ पहिलादेखि नै फुक्ने नाममा निको हुन्छ भन्ने नाममा मान्छेहरू आउनु भएको थियो, अब उपचार गरेर जानु भएको, कतिले त विषय पनि भन्नुभयो सम्म लाग्दो कुरो होइन। इन्फेक्सन कुरा चाहिँ के छ भन्दाखेरि कृष्ण मुखियाले पनि उपचार गर्नुभएको थियो, निको भएको भन्ने कुरा आएर बुवालाई उपचार गरेर ल्याउनु भएको, भनेपछि अब सुपरस्टिसनको कारण नै हो यो त सबै कुराहरू, अन्त विश्वासको कारणले अब त्यहाँ चाहिँ अब अक्षताहरू छर्किने, बाजा गाजा बजाउने, धुनी जगाउने, कहिले के गर्ने, हामीले बुझ्दाखेरि जुन धाम्दाखेरि त मान्छेहरू कराउनु पर्ने त्यस्तो कुनै किसिमको अनयुजुअल कुराहरू चाहिँ भएको सुन्नु भएको छैन त्यहाँ छिमेकीहरूले पनि। अब जुन मृतकको छोरा हुमबहादुर मुखियालाई हामीले बुझ्दाखेरि उसले पनि मलाई के भयो कसो भयो मलाई कसले हिर्कायो त्यो केही पनि थाहा छैन भन्ने कुरा चाहिँ गर्नुभएको, सार्वजनिक रूपमा बुझ्दाखेरि, भनेपछि यो अब हिप्नोटाइज गरे हुन सक्छ अथवा के गरे हुन सक्छ त्यो हामी बुझ्दैछौँ, अनुसन्धान गर्दैछौँ। र यो उनीहरूले चाहिँ यो यस्तो झारफुक चाहिँ पहिला पनि गर्ने गरेको चाहिँ पाइएको हो।
दुईजना आरोपीहरू जुन श्रीमान श्रीमती हुनुहुन्छ श्रेष्ठ परिवारका, उहाँहरू अहिले प्रहरीको हिरासतमा हुनुहुन्छ, उहाँहरूसँग पक्कै पनि यहाँहरूले बयान लिइसक्नु भयो होला, के भन्नुहुन्छ उहाँहरूले?
हजुर, बयानको कुरा अब सबै डिटेलमा त म अहिले भन्न असमर्थ छु, तर हामीले चाहिँ के बुझेका छौँ भने उनीहरूले कुन यो विद्या कहाँबाट सिकेको, कसलाई उपचार गराएको, उपचार गराउँदाखेरि अरू यस्तै पीडित भएको थियो कि थिएन, त्यो पनि हामी अनुसन्धान गर्दैछौँ। पहिला पनि उनीहरूले यी प्रकृतिको उपचार गरेर कोही भिक्टिम भएको थियो कि, त्यो पनि हामी यी अनुसन्धान प्रक्रियाबाटै अगाडि बढाइरहेको छौँ। यहाँ हामीले बुझ्नमा आएको उनीहरूले सिकेको कुनै गुरु पनि यहाँ आउनु भएको छ भन्ने कुरा बुझ्या, तर कन्फर्म चाहिँ छैन। हामी त्यो पाटो पनि अनुसन्धान गर्दैछौँ, उनीहरूले कोबाट यो शिक्षा लिएको, यस्तै कुराहरू अन्त पनि छ कि गुल्मी जिल्लामा पनि, उनीहरू जस्तै कसैले सिकेर अन्त पनि गाछन् कि, हो यो कुराहरू पनि हामी अनुसन्धानमा त पक्कै पनि अगाडि बढाउँछौँ। ट्रिटमेन्टमै हो, तर यो चाहिँ के भयो अब उनीहरूको भन्दाखेरि अलिक हाँसुल्दो कुरा पनि छ। उनीहरूले भन्दा हामीले चाहिँ यो धुनी जगाउँदाखेरि उल्टो शैतान उत्पन्न भएर यस्तो भएको हो भन्ने कुरा गर्छन्। अब निको पाण्डालाई जुन यो किसिमको घटना घटेको भन्ने कुरा चाहिँ उनीहरूले गर्छ,
गुल्मी जिल्लामा मात्रै नभएर लुम्बिनी प्रदेशमा पनि पहिलो पटक यस्तो खालको घटना पछिल्लो पटक चाहिँ बाहिर आयो। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूले विभिन्न अभियानहरू विभिन्न समयमा चलाइरहेको थियो। यो विषय प्रहरीका लागि र स्वयं अन्य सरकारवालाका लागि पनि चुनौतीको विषय र यो नयाँ विषय पनि देखियो नि। अब यसलाई प्रहरीले कसरी सचेतीकरण गर्ने कुराहरू खोजिरहनु भएको छ बताइदिनुहोस् न।
हजुर, निश्चय पनि यो त यो सम्भवत नेपालको लागि पहिलो घटना नै हुने कुराहरू, किनभने पहिला हामीले सुनेका थियौँ यो बोक्सीको आरोपमा कुटपिट गरेर मान्छेको ज्यान लिएको, तर यो चाहिँ उपचार गर्नलाई उपचार पनि सस्तो होइन, हेर्दाखेरि 8-9 हजार रुपियाँ लिने गरेको पाइएको छ पैसा पनि, भनेपछि यो त अनयुजुअल घटना यहाँ घट्यो। अब हामीले यसको लागि त जनचेतना नै हो, अब मान्छेहरू अहिले पनि के भन्छन् भने होइन यो पनि ठिक हुन्छ, कहिले काहीँ यसो गर्दाखेरि पनि ठिक भएको भन्ने अहिले पनि सोचाइ छ मान्छेहरूको। यसको लागि चाहिँ हामीले हाम्रो सामुदायिक प्रहरी मार्फत एउटा एक किसिमको जनचेतनामूलक कार्यक्रम नै अगाडि बढाउनु पर्छ, र त्यो हामीले गर्छौँ भने अब यस्तो यो भएको हुन त हामीले पहिला यस्तो किसिमको ठाउँहरू कहाँ कहाँ छ त्यो पहिचान गर्छौँ, यो सायद उनीहरूले पनि भन्नुहुन्छ, त्यसपछि हामीले बिस्तारै जनचेतना विभिन्न रेडियो प्रोग्रामबाट हजुरहरूको जस्तै यस्तो कार्यक्रमले गर्दाखेरि पनि मान्छेहरूमा यसो यसको चाहिँ राम्रो मेसेज जान्छ भन्ने कुरा चाहिँ म गर्छु। यो हामीले चाहिँ जनचेतना नै हो, अरू प्रहरीले गर्ने कामै अब अहिले चाहिँ सामुदायिक मार्फत जनचेतनामूलक कार्यक्रम अगाडि बढाउनु पर्छ भन्ने जस्तो मलाई लाग्छ।
पछिल्लो समयमा यस्ता खालका घटनाहरू घट्नु भनेको प्रहरीको लागि पनि चुनौती यहाँले पनि स्वीकारिसक्नु भएको छ, र यसलाई वास्तवमै समुदाय स्तरमा सचेतना बढाउनको लागि र जुन बोक्सी अथवा झारफुक जस्ता अन्धविश्वासहरूका कारणले ज्यान जान सक्छ भन्ने कुराहरूलाई समुदायलाई बुझाउनको लागि अबको यहाँहरूको जवाफदेता के हुन्छ डीएसपी साहब?
मैले अघि पनि भनिसकेँ, अब यो चाहिँ विभिन्न रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, पत्र पत्रिका मार्फत हामी चाहिँ जनचेतनामूलक कार्यक्रम, जस्तो हाम्रो सबभन्दा सजिलो एक्सेस भनेको एफएम पनि हो, त्यो मार्फत विभिन्न कार्यक्रमहरू गरेर अगाडि बढाउँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा पीडितलाई न्यायको अनुभूति गराउनको लागि र जसले गैर कानूनी रूपमा बिरामीलाई निको पार्न बहानामा जुन उपचार गरेर मान्छेको बाँच्न पाउने अधिकार नै खोसिएको स्थितिमा यस्ता खालका कुप्रथाहरू छन्, यसलाई अन्त्य गर्नको लागि अब के गर्नुपर्छ भन्नुहुन्छ अन्तिममा?
मैले फेरि पनि दोहोऱ्याएको छु, यस्तो पीडित पक्षलाई न्याय दिनलाई त हामी हदैसम्मको यो कानुनी कारवाही प्रोसेस अगाडि बढिहाल्छ, किनभने ज्यान सम्बन्धी कसुर अन्तर्गत नै मुद्दा चलेको मैले अघि पनि भनिसकेँ। अब यो यसमा चाहिँ जनचेतना नै हो, जस्तै हाम्रो कुप्रथाहरू अन्त्य भएको त पहिला पनि, जस्तै सती प्रथा एकदम समाजको मानवता विरोधी प्रथा थियो नि, त्यो त एक किसिमले अन्त्य हो। यसरी गभर्मेन्टले कुनै एक्सन लिएर यस्तो गर्ने हो भने चाहिँ यस्तो प्रथा चाहिँ अन्त्य हुन्छ जस्तो लाग्छ मलाई पनि।
उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डे। गुल्मी जिल्लामा झारफुकका क्रममा फलाम तताएर डामेको घटनाका सन्दर्भमा प्रहरीले गरेको कामका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ आगामी दिनमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि इस्मा गाउँपालिकाले के कस्तो योजना बनाएर अगाडि बढेको छ। इस्मा गाउँपालिका गुल्मीका उपाध्यक्ष विमला खत्री,
अब जुन अस्ति भर घटेको एउटा घटना छ, झारफुकको नाममा हाम्रो धामीले एकजनाको ज्यान लिएको छ, तथापि मैले सबै ठाउँमा भन्ने गरेको छु कि हाम्रो धेरै ठाउँमा यस्ता मान्छेहरू सचेतमा कम भएको, झारफुकमा बढी विश्वास गरे त्यस्तो खालको मान्छे छ, र हामी जहिले पनि के भन्छौँ भने भौतिक पूर्वाधार भन्दै दोहोरेका छौँ, भौतिक पूर्वाधारको पछाडि दोहोरेका छौँ, र यस्ता कुराहरूमा हामी गएका छैनौँ। त्यसकारण मैले सम्पूर्ण हाम्रो गुल्मी जिल्ला प्रशासन जिपरका अनि सम्पूर्ण स्थानीय तहले छुट्टै बजेट विनियोजन गरेर यसमा हामी अलिकति स्टिकली लागेन भने यसले ठुलो रूप ल्याउने सम्भावना छ। त्यसकारण जुन हाम्रो इस्मा गाउँपालिकाको केस थियो, त्यो व्यक्ति मर्ने व्यक्ति चाहिँ हाम्रो इस्मा गाउँपालिका वार्ड नम्बर 3 हो। त्यसकारण मैले योभन्दा पहिले पनि धेरै सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छ भनेर बोलिरहेको छु, र यो अलिकति के पनि भएको छ भने यो जिम्मा भनेको उपाध्यक्षको मात्रै हो भन्ने कुरा पनि छ। हामी एउटा स्थितिको जिम्मेवार ठाउँ भएको हुनाले अनि लक्षित कार्यक्रमहरू पनि इस्मा गाउँपालिकाको सन्दर्भमा धेरै बजेट विनियोजन गरिएको छ, ती बजेटहरू पनि यस्तो कुरामा नगएर अलिकति भौतिक पूर्वाधारकै कुरामा, अरू विकास निर्माणका कुरामा खर्चिरहेका छौँ। र हाम्रो इस्मा गाउँपालिकाको आगामी प्लान के छ भने, मैले अस्ति पनि हाम्रो कार्यपालिकाको बैठकमा यो कुरा उठाएको छु, अबको दिनमा हामीले छुट्टै यसमा छुट्टै बजेट विनियोजन गरेर हामी स्ट्रिक्टली यो कार्यक्रममा लागेन भने, यसरी जनचेतनाको अभियानमा लागेन भने यसले हामी हाम्रो इस्मा गाउँपालिका मात्रै होइन, हाम्रो गुल्मी जिल्ला मात्रै होइन, समग्र नेपाललाई यो लज्जित हुने अवस्था भएको छ। त्यसकारण यसलाई हामीले एकदम सम्पूर्ण आफ्नो ठाउँबाट, आफ्नो स्थानीय तहबाट, सबै कार्यालयबाट यसलाई अलिकति स्ट्रिक्टली यो लाग्न पर्छ भन्ने मलाई लागेको छ।
विमलाजी, यहाँ एउटा न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ इस्मा गाउँपालिकाको, अहिले यो घटना तपाईँको गाउँपालिकामा घटेको छ र यहाँले भनि पनि सक्नु भएको छ, यदि हामीले यी विषयमा ध्यान दिएनौ, मानवीय विकासमा ध्यान दिएनौ भने यसको नतिजा चाहिँ एकदमै नकारात्मक पर्नेछ भन्ने कुरा पनि यहाँले स्वीकार गर्नु भएको छ र आगामी दिनलाई सचेतका कुराहरू पनि राख्नु भएको छ। आगामी दिनमा यस्ता खालका घटनाहरू नदोहोरिउन् भन्नका लागि यहाँहरूले कस्ता खालका रणनीतिक योजनाहरू बनाउनु पर्छ भन्ने यो घटनाले पाठ सिकाएको छ, बताइदिनुहोस् न।
यो घटनाले एकदम इस्मा गाउँपालिकाको गाउँपालिका सदरमुकामको नजिक भए पनि यो घटना इस्मा गाउँपालिकाको व्यक्ति हो, र यो घटना कहाँ घटेको छ भने सदरमुकाममै घटेको छ, जुन हाम्रो लेसुङ्गा नगरपालिकाको सदरमुकामै घटेको छ। यो अत्यन्तै निन्दनीय छ। त्यसकारण अब हामीले आगामी दिनमा यो यसलाई मलाई लाग्छ, अघि पनि भने मैले छुट्टै
सबै बजेट विनियोजन गरेर यसलाई रणनीतिक रूपमै यसलाई नीतिगत रूपमै सबै ठाउँबाट प्रत्येक कुना कुना हामीले सचेतनाका कार्यक्रमहरू लगाए जुन यसरी झारफुकको उसमा मान्छेहरू दौडिरहेका छन् अहिले 21 औं शताब्दीमा पनि जुन मान्छेहरूको त्यो भित्र के छ भने मलाई लागेकै हो मलाई यस्तो हो भन्ने त्यस्तो खालको भावना भएका मान्छेहरू हाम्रो विगत ठाउँ भएको हुनाले त्यस्तो कुना कुनामा अझै पनि धेरै पाइन्छ र विशेष गरेर यो मैले त्यसरी भन्न त खोजेको होइन जनजातिहरूमा पनि छ तर विशेष गरेर यो धेरै हाम्रो जनजाति बस्ती भएको ठाउँ छ अलिकति दलित बस्ती भएको ठाउँ छ यस्ता जुन विगत पिछडिएको वर्ग छ पिछडिएको ठाउँ छ यस्ता ठाउँबाट हामीले यी कार्यक्रमहरू सञ्चालन गरेनौँ भने यसले सिङ्गो नेपाललाई लज्जित बनाउने अवस्था छ इस्मा गाउँपालिकाको सन्दर्भमा पहिले पनि धेरै घटना घट्ने ठाउँ हो जुन हामी निर्वाचित भएर आएपछि अत्यन्तै मदिरा सेवन गर्ने मदिरा सेवन गरेको कारणले विविध अवस्थित चाहे बलात्कारी केस होस् चाहे आत्महत्या गर्ने केस होस् चाहे झै झगडाका केस होस् अत्यधिक धेरै गुल्मी जिल्लामा 26 वटा केस गुल्मी जिल्लाभरि घट्दा हाम्रो 18 वटा इस्माको मात्रै हुन्थ्यो 18-19 वटा जनप्रतिनिधि भन्दा लाज लाग्थ्यो त्यसकारण पछि प्लानिङ बनाइयो मैले अहिले फ्रन्टलाइनमै काम गरिरहेको छु यो मदिरा नियन्त्रण अभियानमा इस्मा गाउँपालिका लागेको छ कि धेरै घटनाहरू यसरी घट्ने गरेको हुनाले त्यो मदिरा नियन्त्रण गर्नुपर्छ यसको जड भनेको मदिरा भनेर हामी त्यसरी लाग्यौँ अहिले धेरै सुधार भएको छ धेरै घटनाहरू कम भएका छन् र अब हामी यसरी सुधारका काममा अनि यता यो भौतिक निर्माणका कुराहरू त छँदैछन् हाम्रो विकास निर्माणका कुराहरू छँदैछन् यदि हामीले मानवीय विकास गर्नको लागि मान्छेलाई सचेत बनाएनौँ भने र यस्ता कुराहरूमा यी साना साना कुराहरूमा यसरी ख्याल गरेनौँ भने यसले एकदम भयानक रूप ल्याउँछ कि अहिले हाम्रो इस्मा गाउँपालिकामा यो घटेको घटनाले समग्र अस्ति हाम्रो सिडियो साहेबसँग पनि थोरै कुरा भएको थियो अहिले हाम्रो गुल्मीमा महिला सिडियो साहेब आउनु भएको छ उहाँसँग पनि बसेर हामीले छलफल गरेको थियौँ यसलाई स्ट्रिक्टली हामीले एउटा प्लानिङ बनाएर एउटा रणनीति बनाएर लाग्नुपर्छ र इस्माको सन्दर्भमा त मैले बजेट विनियोजन गरिसकेको छु म एउटा उपाध्यक्ष भएको हुनाले एउटा न्यायिक समितिको संयोजक भएको हुनाले अब धेरै अरू पनि जिम्मेवारी भएको हुनाले यसलाई अब हामीले प्रत्येक गाउँ गाउँमा टोल टोलमा एउटा प्लानिङ बनाएर अब हामीले सचेतना कार्यक्रमका कुराहरूलाई अगाडि बढाउने जुन जिल्ला जिफरकाबाट पनि प्रतिनिधित्व गर्ने गरी जिल्ला प्रशासनबाट पनि यसरी हामी लाग्ने भनेर एउटा रणनीति बनाएका छौँ।
अब एकजनाले ज्यान गुमाउनु भयो अन्धविश्वास र कुरीतिका कारण भने अझै दुईजना सिकिस्त घाइते हुनुहुन्छ र अस्पतालको बेडमा उपचारार्थ हुनुहुन्छ ती मरेर जाने जानुभयो तर पनि घाइतेहरूको अवस्था एकदमै सिकिस्त छ भन्ने कुराहरू पनि आएको छ घाइतेको उपचारका निम्ति स्थानीय पालिकाले के गर्न सक्छ के योजना बनाउनु भएको छ के गर्न सकिन्छ बताइदिनुहोस् न
विपद अब यसलाई अब के भनौँ होइन यस्तो खालको व्यक्तिहरूलाई अलिकति आर्थिक सहयोग गर्ने गाउँपालिकाले रणनीति बनाएको छ त्यो नीति अनुसार हामीले थोरै भए पनि त्यहाँ हामीले सहयोग गर्छौँ र उहाँहरूको अत्यन्तै आर्थिक अवस्था कमजोर छ जुन त्यहाँ घाइतेहरू हुनुहुन्छ जुन त्यो मृतकवाला पनि अत्यन्तै आर्थिक स्थिति कमजोर भएको व्यक्ति हो र तिनी घाइतेहरू पनि अत्यन्तै घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका व्यक्तिहरू हुनुहुन्छ पालिकाको अध्यक्षज्यू आमाको किरिया भएको हुनाले हिजो पनि त्यसको विषयमा थोरै छलफल भएको थियो र हामीले एउटा नीतिगत निर्णय गरेर कार्यपालिकाले निर्णय गरेर तिनीहरूलाई आर्थिक सहयोग गर्नुपर्छ र मैले सम्पूर्ण व्यक्तिहरूलाई के अनुरोध गर्न चाहन्छु भने उहाँहरूको एकदम अवस्था चिन्ताजनक छ गम्भीर छ उहाँहरूको उपचार खर्च गर्न रकम छैन त्यसकारण आफ्नो ठाउँबाट सम्पूर्णले उहाँहरूलाई सहयोग गरिदिनु हुनको लागि म अनुरोध गर्दछु र हाम्रो इस्मा गाउँपालिकाबाट पनि हामीले जति सक्छौँ हामीले नीतिगत निर्णय गरेर उहाँहरूलाई सहयोग गर्ने भनेर हामीले बोलिरहेका छौँ।
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई यहाँ एउटा गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको उपाध्यक्ष भएको हैसियतले र अहिले यहाँ कार्यवाहक अध्यक्ष पनि हुनुहुन्छ यो सन्दर्भमा यहाँले के भन्नुहुन्छ?
मैले सम्पूर्ण हाम्रो इस्मावासी लगायत गुल्मी जिल्लाभरि अथवा हाम्रो नेपाल अधिराज्यभरि जुन यस्ता घटनाहरू घटिरहेका छन् ठाउँ ठाउँमा अहिले हाम्रो यो घटनाले यो भन्दा अगाडि पनि यस धेरै मान्छेहरूलाई घाइते बनाएको अहिले बल्ल बाहिर आउँदैछ यस्ता मान्छेहरूले यी कुराहरूलाई बाहिर ल्याउन सकिरहेका छैनन् र यसरी हामी आफ्नो ठाउँबाट यस्ता खालका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई अब सबैलाई सचेत गर्ने कुराहरू हामी आफ्नो घरबाट गाउँबाट टोल टोलबाट यो सचेतनाका कार्यक्रमहरूको अभियान सञ्चालन गरौँ र सबै समग्र हामीले यस्तो गऱ्यौँ भने यस्ता क्रियाकलापहरू फेरि दोहोरिने छैनन् मान्छेहरूलाई चेतनाको विकास हुनेछ अनि मान्छेहरू यता झारफुक भन्दा औषधि उपचार गर्न हस्पिटलतिर लाग्नको लागि प्रेरणा दिउँ र सम्पूर्ण आफ्नो ठाउँबाट आफ्नो स्थानीय तहबाट आफ्नो प्रत्येक व्यक्तिले प्रत्येक घरले प्रत्येक टोलले प्रत्येक समाजले यी कुराहरूलाई मनन गरेर हामीले यसरी एउटा अभियानकै रूपमा सञ्चालन गरौँ भन्ने अनुरोध गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो इस्मा गाउँपालिका गुल्मीका उपाध्यक्ष विमला खत्री, गाउँपालिकाको आगामी कार्ययोजनाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई नेपालगंज @insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।